अब हामी प्रेरितको 16 अध्यायमा पल्टाउनेछ। अनि आउनुहोस् दाजुभाइ दिदीबहिनीहरू, हामी प्रभुलाई हेरौँ अनि अगाडि पढ्नेछौँ। धन्यवाद पिता, फेरि पनि अर्को मौका हाम्रो लागि, अनि तपाईँको पावामा पढ्दछौँ। हाम्रो शिक्षक तपाईँ आफै भइदिनुहोस्। हामी जब पढ्छौँ अनि यसको चर्चा गर्छौँ, तपाईँले हामीलाई डोर्याउनुहोस् अनि हामीलाई सिकाउनुहोस्। अनि प्रभु, हाम्रो हृदयहरूमा तपाईँले गहिरो काम गरिदिनुहोस्। बिन्ती छ प्रभु येशूको नाममा। हामीले सुसमाचारीय पुस्तकहरूको अघि चर्चा गर्यौं, मत्ती, मर्कुस, लुका, योहन्ना, नयाँ नियमको पहिलो चारवटा किताबहरू। अनि त्यसपछि आउँछ प्रेरितको पुस्तक, जुन हामी अध्ययन गर्दैछौ। अनि प्रेरितको पुस्तक पढिसकेपछि के आउँछ? त्यसपछि चाहिँ थुप्रै थुप्रै साना साना कुनै लामा के आउँछन्? पत्रहरू। धन्यवाद। रोमीहरूलाई लेखेको पत्र, कोरिन्थीहरूलाई लेखेको पावलको पहिलो पत्र, अनि दोस्रो पत्र, अनि गलाती, अनि एफएसी, यसरी पत्रहरू आउन थाल्छ। यो कहाँबाट आए पत्रहरू? जुन चाहिँ पावलले लेखे भनेको छ, प्रेरित पावलले नयाँ नियमका थुप्रै पुस्तकहरू लेखे। 27 छन् नयाँ नियममा पुस्तकहरू, अनि 13 चाहिँ पावलले लेखे। जस्तै कि उनले रोमी, कोरिन्थी, गलाती इत्यादि बाहेक फिलिपी पनि लेखे, पहिलो थेसलोनिकी लेखे, दोस्रो थेसलोनिकी लेखे, पहिलो कोरिन्थी लेखे, दोस्रो कोरिन्थी, एफएसी, यिनीहरू। अब यी पत्रहरू चाहिँ के हुन् भने, ती ती सहरहरू जुन सहरहरूमा पावल मिशनरी यात्रामा गएर सुसमाचार सुनाए र उनीहरूले विश्वास गरे र त्यहाँ मण्डलीहरू सुरु भए, पछि गएर ती विश्वासीहरूलाई पावलले टाढबाट उनीहरूलाई सिकाउनलाई लेखेको चिठीहरू हुन्। याद गर्नुहोस्, जस्तो कि फिलिपी सहर हाम्रो अध्ययनमा आज आउँदैछ, यहाँ माथि छ, युरोप हो, यहाँ छ। फिलिपी सहरमा पहिला मण्डली थिएन पावलहरू जानु अगाडि, थेसलोनिका यहाँ मण्डली थिएन पहिला उनीहरू जानु अगाडि, कोरिन्थमा थिएन, एफेससमा थिएन, यी ठाउँहरूमा मण्डलीहरू सुरु भयो। कसरी सुरु भयो? ती सहरमा सहरहरूमा सबभन्दा पहिला मुक्ति पाउने यो सुसमाचार उनीहरूले कसरी सुने? अब जब हामी पावललाई उसको मिशनरी यात्राहरूमा उसलाई पछ्याउँछौँ, यो दोस्रो मिशनरी यात्रामा जब पछ्याउँछौँ, त्यो भनेको चाहिँ यो 15:36 लिएर 18:22 तपाईँलाई नोट गर्नु मन छ भने 15:36 लिएर 18:22 विवरणलाई चाहिँ के भनिन्छ भने, पावलको दोस्रो मिशनरी यात्रा। पावलको पहिलो मिशनरी यात्रा भनेको चाहिँ प्रेरितको 13 र 14। अब हामी चाहिँ दोस्रो मिशनरी यात्रा अध्ययन गर्न लागिरहेछौँ। अनि हामीले के देख्नेछौँ भने, अब परमेश्वरले उद्देश्य रूपमा पावललाई यी ठाउँहरूमा मण्डली सुरु गर्नलाई प्रयोग गर्नुभयो। एकदम महत्वपूर्ण सहरहरूमा, केन्द्रहरूमा है, जहाँ पहिला मूर्ति पूजा मात्र थियो, घाम जुन तारा पूजा गरेर बसिरहेको थियो। अब त्यसैले अब यो अध्ययन अगाडि बढाउनेछ। तर के भने, हामी यस दोस्रो मिशनरी यात्रामा पावललाई भएको सबै कुरा नै हामीले गहिरोसँग अध्ययन गर्न समय त लिने छैनौँ। तपाईँ आफैले पनि यो अवश्य नै पढ्नु होला है। अनि यी दिनहरूमा चाहिँ यसो बिचमा समय पाउँदा यी भागहरू पढ्नुहोस् न है, तपाईँले सुन्दाखेरि पनि अझ राम्रोसँग बुझ्नुहुन्छ। मुख्य गरी हामीले यो दोस्रो मिशनरी यात्रामा चाहिँ दुईटा कुरा हेर्न लागेछ। पहिलो कुरा चाहिँ, यो दोस्रो मिशनरी यात्रामा पावलले योहन्ना मर्कुसलाई लान इन्कार गर्छ। पहिलो कुरा त्यो हेर्नेछ। दोस्रो कुरा चाहिँ, यो फिलिपी भन्ने सहरमा पावललाई भएका घटनाहरू, ज्यादै चाखलाग्दो घटनाहरू हामी त्यो पनि हेर्नेछौँ। त्यसले दुईटा कुरा हेर्नेछौँ। अब एउटा नयाँ मिशनरी टोली बन्न लागिरहेछ यहाँ, यो दोस्रो मिशनरी यात्रा सुरु हुनुभन्दा अगाडि है। अनि तर त्यो सुरु हुन अगाडि यसो एउटा विचार गर्नुहोस् त, मानौ तपाईँ चाहिँ एउटा सहरमा जानुभयो अनि त्यहाँ किनमेल गर्न जानुभयो, एउटा बजारमा जानुभयो, त्यहाँका मान्छेहरू त यस्ता रहेछन्, झ्याप तपाईँलाई समाग्छ है, तपाईँले केही गरेको छैन, तपाईँलाई थुक्छ, मुक्का हान्न थाल्छ मुखै मुखमा, नाकबाट रगत निकालिदिन्छ, झ्याप समातेर खोला फालिदिन्छ है, अनि भन्छ तिमीलाई कहिले पनि हामी देख्न चाहँदैन, तिम्रो मुख यहाँ देखा नपरोस् फेरि। त्यस्तो भन्यो भने के फेरि त्यो बजारमा तपाईँ जानुहुन्छ होला। तर पौलले चाहिँ त्यही सहरहरूमा जहाँ यस्तो दुर्व्यवहार उसलाई गरिएको थियो त्यहाँ फेरि पनि जान्छ। पौलको पहिलो मिशनरी यात्रामा उसलाई त्यहाँ सताइएको थियो, उसलाई लखेटिएको थियो, उसलाई एक ठाउँमा ढुङ्गाले हानेको थियो लुस्त्रामा, अनि यहाँसम्म कि ऊ त मर्यो होला भन्ठानेर उनीहरूले घिसारेर सहरको बाहिर फ्यालिदिएको थियो। तर के पावल फेरि ती सहरहरूमा जान चाहे त जहाँ यस्तो गरेका थिए, हेर्नु न 15:36 अनि केही दिनपछि पावलले बर्नबासलाई भने हामी फेरि जाउँ र हरेक सहरमा जहाँ हामीले प्रभुको वचन प्रचार गरेका छौँ हाम्रा भाइहरूलाई भेटौँ र उनीहरू कस्ता रहेछन् हेरौँ। कस्तो साहस है पावलको। मैले यो अध्ययन गर्ने क्रममा एउटा कुरा चाहिँ मलाई एकदम आयो, पावलको साहस उसलाई डर भन्ने छैन जस्तो छ। पावल जान चाहिरहेछ, उसको साहस पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि तिमीहरूले के पाउनेछौ, सामर्थ्य पाउनेछौ। अब पावलले चाहिँ वर्णवासलाई लान चाहिरहेछ 36, त्यसैले वर्णवासलाई भन्दैछ हामी जाउँ न वर्णवास आउन भन्दैछ। तर वर्णवासले चाहिँ कसलाई लान चाहिरहेछ 37 हेर्नुहोस् त, उसको एउटा नातेदार छ, अनि वर्णवासले मर्कुस उपनाम भएको युहन्नालाई साथमा लैजाने निर्णय गरे। युहन्नालाई पनि लाने भन्छ वर्णवास। पावललाई त्यो कतिको राम्रो विचार लाग्यो युहन्ना मर्कुसलाई लाने, 38 हेरौँ त, तर पावलले चाहिँ तिनलाई साथमा लैजान ठिक सम्झेनन्। अह हुँदैन, किन हुँदैन, किनकि पम्फिलियादेखि तिनी उनीहरूबाट छुट्टिएर गएका थिए र उनीहरूका साथमा काममा गएका थिएनन्। हेर्नुहोस् त यहाँ यो पेर्गा भन्छ नि, यो एरियालाई पम्फिलिया भन्छ, यहाँबाट चाहिँ मर्कुस चाहिँ फर्कियो है, के भएको थियो हामीलाई थाहा छैन, यहाँ विरोधहरू आएको देखेर ओहो, अथवा यो समुद्री 300 किलोमिटरको यात्रामा रेङ्गटा लाएर हो कि हामीलाई थाहा छैन के भयो है, तर ऊ फर्क्यो है। अनि पावलले भन्छ पहिला ऊ त यसरी फर्क्यो त, हामीलाई यस्तो सहयोग गर्ने भनेर आएको, अब आउँदैन, उसलाई लान मिल्दैन भन्छ पावलले। तर वर्णवासले भन्छ होइन लाने हो, पावलले भन्छ नलाने, वर्णले भन्छ के अरे लाने हो भन्छ, पावलले भन्छ नलाने भन्छ। अब यहाँ चर्को मतभेद हुन्छ यहाँ 39 हेर्नुहोस् न, अनि उनीहरूको बिचमा यति चर्को मतभेद भयो भनेको उनीहरूको यो व्यक्तिगत कुनै झगडा त थिएन, तर यस्तो डरलाग्दो मिशनरी यात्रा ढुङ्गाले हान्छ हामीलाई मान्न सक्छ है, यो व्यक्तिलाई हामी लान सक्दैनौँ भनेर पावलले भन्छ। तर सायद वर्णवासले भन्यो होला तर ऊ सुध्रेको छ, उसले सिकेको छ भन्यो होला, अथवा के भन्यो है, तर उनीहरूको कुरा निष्कर्षमा टुङ्गमा पुग्न सकेन, अनि फलस्वरूप के भयो, उनीहरू एक अर्काबाट अलग भए, त्यो बाहेक त उपाय नै थिएन, सुषमा सुनाउन दुवै चाहिरहेछ, तर उनीहरूको चाहिँ अब यो मिसन पोलिसीमा चाहिँ उनीहरूको मतभिन्नता छ, अनि उनीहरू छुट्टिए। अनि वर्णवास चाहिँ मर्कुसलाई साथमा लिएर जहाजमा कहाँ गए, साइप्रस। साइप्रस चाहिँ वर्णवासको पहिलाको उसको घर यहीँ थियो है, त्यसैले ऊ चाहिँ पहिला मिशनरी यात्रामा जस्तै यहीँ जान्छ मर्कुसले लिएर। तर पावल चाहिँ जाँदैन त्यो यात्रामा, पावल चाहिँ के गर्छ 40, अनि पावलले सिलासलाई चुने। सिलास अस्ति नै यरुसलमबाट आएको उनीहरूसँगै, सिलासलाई राम्रो विश्वासयोग्य असल प्रभुको दास भनेर पावलले चिनिसकेको थियो, अनि सिलासलाई चुने र भाइहरूद्वारा परमेश्वरको अनुग्रहमा सुम्पिएपछि बाटो लागे। उनीहरू चाहिँ कुन बाटो लाग्छन्, त्यही बाटो होइन अर्को बाटो 41, अनि मण्डलीहरूलाई स्थिर गराउँदै उनी सिरिया र सिलिसियाबाट भएर गए। मतलब अब जहाज यात्रा गर्दैन पावल चाहिँ, यहाँ माथि सिलिसिया हुँदै है पहिलाको इलाकाहरूमा जान खोजिरहेछ सिलास लिएर। अब यो विषयलाई अलिकति एउटा टिप्पणी गरौँ. को ठिक थियो, पावल ठिक कि बर्नबास ठिक? अब हामीले अध्ययन गर्दै जाँदा के पाउँछ भने एक हिसाबले दुइटै ठिक थियो, पावल पनि ठिक थियो बर्नबास पनि ठिक. पावलले भनेको ठिक हो, यो यात्रा जोखिमपूर्ण छ, जो मान्छे पहिला विश्वास योग्य भएन उसलाई लान मिल्दैन है. तर पछि गएर के पाउँछ भने मर्कुसले चाहिँ आफूलाई एकदम विश्वासयोग्य रूपमा प्रकट गर्छ. उसले सिकेछ, उसले चाहिँ सुध्रेछ, उसले सिकेछ पहिलाको गल्तीबाट. अनि पछि गरी पावल बुढो भएको छ, पावलले लेख्छ चिठीमा, ऊ त्यो मर्कुसलाई पनि लिएर आउनु मेरो लागि एकदम काम लाग्दछ भन्छ. त्यसैले बर्नबास पनि ठिक थियो, खालि यो समयमा चाहिँ पावलले ठिक थियो जस्तो होइन, तर पछि गएर चाहिँ बर्नबास पनि ठिक भएको देखिन्छ. तर आखिरमा परमेश्वरले यो मत भिन्नतालाई पनि उहाँको महिमाको लागि प्रयोग गर्नुभयो. कसरी होला? कसरी भने अब रोमी साम्राज्यमा यत्रो ठुलो ठाउँमा सुसमाचार सुनाउनको लागि एउटा मात्र टोली छैन, अब कतिवटा टोली छ? दुईटा टोली भएको छ. अनि यी दुवै नै उनीहरूलाई प्रभुले प्रयोग गर्नुहुन्छ. खालि हामीलाई चाहिँ लुकाले चाहिँ पावलको यात्रालाई मात्र पछ्याइरहेछ, बर्नबासको यात्राहरू सुन्न चाहिँ हामी स्वर्गमा भेट्नुपर्छ उसलाई. आउनु अब हामी अगाडि बढ्नेछौँ यो यात्रामा. अब यसमा चाहिँ यूहन्ना मर्कुसलाई पावलले लैजाने अथवा नलैजाने निर्णय जुन गर्यो नि, त्यस विषयमा चाहिँ हामी केही समय विचार गर्न चाहन्छौँ, केही सिक्न चाहन्छौँ यसबाट. यूहन्ना मर्कुसले यसो भन्न सक्थ्यो कि पावलले किन मलाई लान नचाहेको, सिलास चाहिँ जान पायो, म चाहिँ जान पाएन. मलाई के भएको छ है, म के मिल्दैन मेरो? उसले यसरी सोच्न सक्छ, स्वाभाविक हो. अब तपाईँहरू आफ्नै विषयमा विचार गर्नुहोस् त, यहाँ के तपाईँले पनि कहिले यसरी सोच्नु भएको छ, किन अरूहरू चाहिँ के के गर्न पाउँछ, कहाँ कहाँ जान पाउँछ, फेरि म त जानै पाएको छैन, त्यस्तो सोचाइ आएछ? सानो नानीहरू सुन्दैछौ, तिमीहरूलाई कहिले कहीँ लाग्ला, खै दाई चाहिँलाई चाहिँ बुवा आमाले यहाँ के गरिदिन्छ, कहिले कहाँ लान्छ, कहिले के दिन्छ, खै मलाई चाहिँ त्यो बेला दिएन है, म जान पाएन, त्यस्तो विचार आउँछ? हुनसक्छ स्कुलमा, होइन त नानीहरू, स्कुलमा चाहिँ कहिले भलिबल खेल होला, कहिले कुनै के खेल होला, अनि त्यहाँ चाहिँ अब दुईटा समूहमा बाँड्नु पर्यो, टिम, दुईटा टिम, अनि त्यहाँ चाहिँ दुईटा ल तिमी चाहिँ रोज भनेर चाहिँ रोज्न थाल्छ, तिमी मेरो टिममा रोजे रोज जान्छ, तपाईँलाई चाहिँ कसैले रोज्दैन, लास्टसम्म पनि पर्खिरहन्छ, मलाई चाहिँ कसैले नरोज्ने, त्यस्तो कहिले भएको छ तपाईँलाई? के नमजा हुन्छ है. अनि तपाईँलाई सोचाइ होला, उसलाई चाहिँ रोज्ने, मलाई चाहिँ किन नरोज? हुनसक्छ स्कुलमा सरहरूले मिसहरूले चाहिँ कुनै कुनै विद्यार्थीलाई चाहिँ के विशेष काम पनि गर्न लगाउँछ, यस्तो यस्तो जिम्मा दिन्छ है, तर तपाईँलाई त सोध्दै सोध्दैन जस्तो छ, के भयो यस्तो? जहिले पनि अर्काले नै राम्रो भाग पाइरहेछ, किन हो? कहिले काहीँ त एकदम दुःख लागेर चाहिँ रुनु मन लाग्ला, मलाई चाहिँ किन नरोजेको, के भएको छ मसँग, मलाई के भएको छ र जस्तो लाग्न सक्छ. अब यस विषयमा चाहिँ केही कुराहरू विचार गर्न तपाईँलाई चाहिँ राम्रो हुन्छ, केही यादमा राख्नु. पहिलो कुरा चाहिँ के भने, यो ठिक समय नहुन सक्छ, ठिक समय नभएको हुन सक्छ. यूहन्ना मर्कुस त्यो पावलको यो दोस्रो मिसनरी यात्रामा लान चाहिँ उसले इन्कार गरे, किनभने ऊ चाहिँ पहिलो मिसनरी यात्रामा चाहिँ विश्वासयोग्य भएनन्. तर दोस्रो तिमथीमा एकचोटि मसँग हेर्नुहोस् त, पावलको वृद्ध अवस्थामा जेलखानामा परिरहेको बेलामा उसले कसलाई सम्झिरहेछ, दोस्रो तिमथी 4 अध्यायमा हेर्छौ, अनि पावलको यो अन्तिम पत्र हो हामीलाई दिएको यहाँ बाइबलमा. अनि हेर्नुहोस् त, दोस्रो तिमथी 4:9 पढ्नेछौँ. अनि तिमथीलाई लेख्दैछ, ऊ चाहिँ डेर्बेको विश्वासी हो, पहिलो मिसनरी यात्रामा प्रभुलाई पाएको विश्वासी, पछि हामीले थाहा पाउँछौँ त्यो कुरा. तर 9 तिमथीलाई भन्छ, म कहाँ चाँडै आउने प्रयत्न गर, किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरेर मलाई त्यागेको छ, र थेसलोनिका गएको छ, क्रेन्सेस गलातिया गएको छ, तितस दालमतिया गएका छन्, एघार पद लुका मात्र मसँग छन्, प्रिय वैद्य लुका है। अनि यहाँ त्यसपछि के भन्छ, मर्कुसलाई लिएर तिम्रो साथमा ल्याऊ, मर्कुसलाई सम्झिरहेको छ, मर्कुसलाई लिएर तिम्रो साथमा ल्याऊ, किन, किनकि सेवाका निम्ति उनी मेरा लागि उपयोगी छन्। देख्नुभयो पावलले चाहिँ धेरै वर्षपछि मर्कुसको बारेमा चाहिँ, ऊ मर्न लागेको बेलामा चाहिँ, मर्कुस मेरो लागि सेवाको लागि एकदम काम लाग्दछ, त्यसैले यो समयमा चाहिँ मर्कुसको पालो आएछ, पहिला चाहिँ उसको समय भएको थिएन। मर्कुस अलिकति उमेर पनि बढेको छ, अलिक वयस्क भएको छ, उसले वर्ष लगाएर धेरै कुरा सिकेको छ, ऊ चाहिँ पहिलाभन्दा आत्मिक रूपमा बलियो भएको छ। अनि भन्यो भने परमेश्वरले मर्कुसलाई त मर्कुसको सुसमाचार लेख्न पनि प्रयोग गर्नुभएको छ। देख्नुहोस् है, कहिले पनि हार खानु हुँदैन, पहिला यस्तो भयो भनेर प्रभुमा सबै कुरा सम्भव छ, अगाडि बढ्नुपर्छ। त्यसैले कहिले काहीँ यस्तो हुनसक्छ भाइ बहिनीहरू, अलिक आफ्नो उमेर बढ्न दिन पर्नुपर्ने हुनसक्छ, किन मलाई लगेन भन्दाखेरि अलिक बुद्धि आउनु पर्यो है, अलिक बलियो हुनु पर्यो हाम्रो यहाँभित्र है, अनि त्यसपछि कहाँ कहाँ हामीलाई लै जाने मौका पनि हुन्छ, कहाँ केही केही कामहरू गर्ने मौका पनि हुन्छ। त्यसैले समय चाहिँ ठिक समय नभएकोले हामीलाई नलगिन पनि सक्छ। नम्बर दुई, अर्को कुरा के याद गर्ने भने, परमेश्वरले तपाईँलाई धैर्य पनि सिकाउन चाहनुहुन्छ। किन मैले यो गर्न पाएन, किन म जान पाएन, अरू चाहिँ जानु पाएँ भन्दाखेरि चाहिँ, सायद परमेश्वरले तपाईँलाई धैर्य भन्ने कुरा सिकाउन चाहनुहुन्छ। सिक्नु परेको छ, हामी सबैलाई परेछ है, टाउको टाउलाउनुहोस् न यसो हो, कतिपटक हाम्रो एउटा स्वार्थी एउटा भावना हुन्छ कि, म त पर्खनै सक्दिनँ, मलाई त अहिले नै लानुपर्छ, अहिले नै मलाई त्यो चाहियो है, नानीहरू सुन्दैछ, अहिले नै म पर्खिन सक्दिनँ। तर परमेश्वरले हामीलाई सिकाउनु पर्छ यस्ता कुराहरू, एकदम तपाईँ र मेरो जीवनको लागि नब्बै नहुने गुणहरू हुन् यो धैर्य भनेको, हामी पर्खनुपर्छ। अब जस्तो कि छ क्लास पढ्नेहरू छन् होला, कोही कोही सात क्लास पढ्नेहरू, अब छ क्लासमा पढ्नेहरूले चाहिँ अब पाँच क्लासमा पढ्नेहरूले गर्न नपाउने कुराहरू गर्न पाइरहन्छ। हाम्रो स्कुलमा त्यो थियो कि, म गोदावरीमा पढ्थेँ, छ क्लास पुगेपछि चाहिँ फुलचोकी चढ्न पाइन्थ्यो क्या, कहिले छ क्लास आउने हो जस्तो हुन्थ्यो, कहिले काहीँ उनीहरू फुलचोकी चढ्न पाउने, हामी चाहिँ चढ्न पाउँथ्यो है, टाइम पनि सकिहाल्छ नि, होइन फुलचोकी चढ्न चाहिँ छ क्लास पुग्नु पर्थ्यो। अनि तर पाँच क्लासकाहरूले चाहिँ अझ चार क्लासले गर्न नपाएको कुराहरू गर्न पाइरहन्थ्यो। ओ हो, पाँच क्लासमा हाम्रो स्कुलमा त एउटा छुट्टै बिल्डिङ हुन्थ्यो, बङ्गलो भन्थ्यो, अनि त्यहाँ हाम्रो छुट्टै बन्दोबस्त थियो, त्यसैले चार क्लासले चाहिँ पाउँदैनथ्यो, पाँच क्लासले पाउँथ्यो। देख्दै हुनुहुन्छ है, पर्खिनुपर्छ कि है, छ क्लासको काम पुरा गर्नलाई छ क्लास पुग्नु पर्यो, पाँच क्लासको गर्नलाई पाँच क्लास पुग्नु पर्यो, अनि त्यहाँ विभिन्न सुविधाहरू पाउँदै जान्छ हामीले। धैर्य गरौँ, धैर्य गरौँ, नात्यो अधीर चाहिँ बन्नु हुँदैन, झाटझुट निर्णय गर्नु हुँदैन, परमेश्वरले केही सिकाउन चाहनुहुन्छ, धैर्य सिकाउन चाहनुहुन्छ। अर्को कुरा, तेस्रो कुरा, यो पनि याद गर्ने कुनै अर्को पाली होइन, आफूले मैले देखिन पाएन यो भन्दाखेरि चाहिँ, सायद तपाईँ तयार हुनुहुन्न होला त्यो कुरा पाउनलाई, त्यहाँ जानलाई। जस्तो कि होइन, एउटा सात वर्षको केटो छ है, बाहरूलाई गाडी भनेपछि हुरुक्कै हुन्छ है, अनि उसलाई चाहिँ कहिले चलाउँछ जस्तो लागिसक्यो, आउँछ जस्तो पनि लाग्छ उसले हेर्दा हेर्दा है, घेर यसरी चलाउने, एक्सिलेन्ट यहाँ दबाउने, ब्रेक यहाँ छ, स्टेरिङ यहाँ त भइहाल्यो। तर यदि त्यो सात वर्षको केटालाई चलाउन दियो भने के हुन्छ, ऊ त मर्छ है, केही न केही हुन्छ त्यहाँ है, गाडी कुचिन्छ, मान्छे पनि कुचिन्छ होला। अब यहुन्ना मर्कुस ऊ चाहिँ जानलाई तयार थिएन, यो एकदम डरलाग्दो यात्रामा जान लागिरहेछ है, पिकनिक गर्न जान लाग्यो नि पावल होइन, ऊ त मिसनरी यात्रामा परमेश्वरको छेपास र शत्रुको इलाकामा छिर्दैछ, यो आत्मिक लडाइँ छ, एउटा सिपाहीलाई चाहिँ लडाइँको बिचमा राख्दैछ है, सिपाहीको लुगा त लाग्छ तर एकचोटि पनि गोली हानेको छैन, बन्दुक चलाउन आउँदैन, अब उसलाई लडाइँमा राख्नुहुन्छ, हुँदै हुँदैन, त्यो मान्छे मर्छ। पहिला त उसलाई तालिम चाहियो, सिक्नु पर्यो, अनि त्यसपछि पो लडाइँमा राख्ने हो, त्यसैले तयार नभएको हुनसक्छ। सुन्दै हुनुहुन्छ भाइ बहिनीहरू, नानीहरू, है सुन्दैछ है सानाहरू है ठुलाहरू पनि हो चौथो कुरा है जुन बेला चाहिँ हामीले खोजे पाउँदैनौँ नि किन मलाई यस्तो भयो त्यो बेलामा चाहिँ हामीले के सिक्नु सिक्ने मौका भने हामीले चाहिँ कति कुराहरू छ नि हाम्रो जीवनमा हामीले स्वीकार गर्न पनि सिक्नुपर्छ हामीले कुनै चिज नपाउँदा केही कहीँ जान नपाउँदा केही गर्न नपाउँदा हामीले हामीले चाहिरहेको जस्तो नपाउँदाखेरि चाहिँ के सिक्नै पर्छ भने स्वीकार गर्न कति कुराहरू छन् यो जीवनमा हामीले चाहिँ खुसी साथ नै स्वीकार गर्न सिक्नै पर्छ हामीले त्यस्तो यस्तो भइदियो भने त्यो जस्तो लाग्छ तर अब हामीले त्यो नभए पनि स्वीकार गर्नै पर्छ पुरानो नियममा हामीलाई उदाहरण छ उत्पत्तिको 37 अध्यायमा एकचोटि पल्टाउन हामी उत्पत्तिको 37 अध्यायमा युसुफको उदाहरण हामी हेर्न चाहन्छौँ उसको दाजुभाइहरूको सवालमा याकुब बुवा चाहिँ ले चाहिँ आफ्नो यो बुढेसकालमा जन्मेको छोरा युसुफलाई चाहिँ धेरै माया देखायो है उसको लागि त अलिक विशेष नै गरिदियो क्या जुन चाहिँ दाईहरूले पाएन है एउटा विशेष लुगा पाएको थिए है विशेष लभेदा रङ्गी बिरङ्गी बुट्टाहरू भएको लुगा तर युसुफको दाजुहरूले चाहिँ युसुफले पायो हामीले पाएन भनेर चाहिँ उनीहरूले यसलाई राम्ररी लिन सकेन यदि उनीहरूको मन ठिक भएको भएछ नि यदि उनीहरूको सोचाइ ठिक भएको भए अनि त्यो सिक्न चाहिरहेछ नि हामी हाम्रो ठिक सोचाइ सिक्न चाहँदैन साना नानीहरू है ठिक सोच्न सिक्ने क्या सहल हुन्छ नानीहरू तिमीहरूको जीवनपछि अहिले ठिक सोच्न सिक युसुफको दाजुहरूले चाहिँ यसरी सिक्नु पर्ने थियो क्या यसरी भन्न सक्नु पर्ने थियो हो बुवाले हाम्रो लागि पनि एक्चुली त्यो पढौँ न त्यो विशेष लुगाको बारेमा होइन किनभने त्यो कुरा गर्न लागिरहेछु मैले 37 अध्यायको 3 पदमा अनि इजरायलले भनेको याकुबले युसुफलाई आफ्ना सबै छोराछोरीहरूलाई भन्दा बढी माया गर्थे किनकि तिनी उनका बुढेसकालका छोरा थिए होइन ऊ सानै थियो उमेरले 17 वर्ष मात्र थियो उसको लागि सानो अरूहरू चाहिँ वयस्क भइसकेका थिए अनि उनले तिनका निम्ति एउटा रङ्ग बिरङ्गी लबेदा बनाइदिए अनि युसुफको दाईहरूले उनीहरूको मन ठिक भएको भए बुद्धिमानी भएको उनीहरूले के भन्नु पर्थेन बुवाले हाम्रो लागि पनि त्यस्तो कोटहरू बनाइदिनु भए त कति राम्रो हुन्थ्यो तर ठिकै छ हाम्रो सानो भाइलाई यस्तो राम्ररी व्यवहार गरेकोमा होइन प्रभुलाई धन्यवादै चढाउँ यो राम्रो हो नराम्रो होइन बुवाले युसुफलाई धेरै माया गर्छ तर हामीलाई पनि माया गर्छ नि त्यो त मलाई हामीलाई थाहा छ भन्न सक्दैन हामीलाई पनि माया गर्छ नि अनि हामी चाहिँ सक्दो राम्रो छोराहरू हामी हुन कोसिस गरौँ म चाहिँ सक्दो राम्रो छोरा अथवा छोरी हुन खोज्छु अनि हामी चाहिँ युसुफको लागि चाहिँ सक्दो राम्रो दाजुहरू हामी भइदिन खोज्छौँ सक्दो राम्रो भइदिन खोज्छौँ तर उनीहरूले त्यसरी भने त युसुफको दाजुहरूले अह 4 पदमा हेर्नुहोस् त अनि जब तिनीहरूका बाबुले तिनलाई तिनका सबै दाजुभाइहरूलाई भन्दा बढी माया गरेका कुरा तिनका दाजुभाइहरूले देखे तब तिनीहरूले तिनलाई घृणा गरे ओहो र तिनीसित मिलापको भावले कुरा गर्न सकेन उनीहरूको मनमा त पापलाई ठाउँ दियो अब फेरि जाउँ न हाम्रो नानीहरू स्कुलमा होइन पढ्दछौ अनि त्यहाँ चाहिँ अब भलिबल खेल हुने भयो होइन युवाहरू है अनि अनि त्यहाँ चाहिँ दुईवटा टिम बनाइने भयो अनि त्यहाँ ल यो फलाना खेल्ने फलाना खेल्ने भन्दा भन्दा त तपाईँ त लास्टमा परेछ अब त्यस्तो हुनसक्छ किन हुन सक्दैन त्यो हुन सक्दाखेरि के तपाईँले यो चाहिँ खुसी साथ स्वीकार गर्न सक्नुहुन्छ सिक्नु पर्यो है अब किनभने आखिरमा सबैलाई खेलाडी त बनाउनु भएको छैन नि परमेश्वरले बनाउनु भएको छ कोही कोही एकदम खेलाडी टाइप हुन्छन् कि फुटबल खेलाउन सक्छन् अनि भलिबल खेल्न सक्छन् तर कोही कोहीको खेलाडीमा अलिकति उनीहरूको झुकाव हुन्छ उनीहरू चाहिँ अर्कै क्षेत्रमा चाहिँ अलि राम्रो हुन्छ कोही सङ्गीतमा राम्रो हुन्छ है कोही कोही चित्र कोर्नमा राम्रो हुन्छन् कोही होइन कविता भाषण गर्नमा राम्रो होला अब थाहा छैन के केमा राम्रो कोही अङ्ग्रेजीमा राम्रो होला कोही कम्प्युटरमा राम्रो होला होइन सबैजना एउटै कुरामा राम्रै हुनुपर्छ भन्ने छैन त्यसैले तपाईँ चाहिँ के गर्ने भने ठिक छ म सक्दो राम्ररी खेल्छु होइन अनि केमा खुसी हुने भने मलाई अन्तिमै रोज्यो भने म लङ्गडो त छैन नि होइन म त हिँड्न सकिरहेछु अलिअलि उभिन पनि सक्छु है त्यसैले जे छ त्यसमा खुसी हुने स्वीकार गर्ने एकदम महत्वपूर्ण पाठ रह्यो मर्कुसलाई लगेन है तर हामीले चाहिँ पाँचौं कुरा के पनि सिक्नुपर्छ भने हामीले जे गर्न सक्छौ त्यसको लागि चाहिँ हामी धन्यवादी हुनुपर्छ है म जान पाएन पावलसँग होइन किन सिलासल लग्यो भन्ने सट्टामा चाहिँ बरु जे गर्न प्रभुले मलाई दिनुहुन्छ त्यसैमा खुसी हुन राम्रो हुन्छ हेर्नुहोस् त मत्ती 17 अध्यायमा प्रभु येशूले पनि आफ्ना 12 चेलाहरू मध्ये 3 जनालाई मात्र चुन्नुभयो एकचोटि डाँडामाथि लानलाई प्रेरित 17 अध्यायमा मत्ती 17 अध्यायमा मेरो मुखमा प्रेरित झुन्डिरहेछ मत्ती 17 अध्यायको 1 पदमा हामी पढ्छौ मत्ती 17:1 अनि 6 दिनपछि येशूले पत्रुस याकुब र उनका भाइ युहन्नालाई लिएर उनीहरूलाई एउटा अग्लो पहाडमाथि एकान्तमा लैजानु भयो फिलिपलाई लानुभयो लानु भएन ऊ पनि 12 चेला मध्ये हो अनि फिलिपलाई नलगेकोले फिलिपको विचार कस्तो हुनु राम्रो हुन्थ्यो होला फिलिपले यसो भन्नु ठिक हुन्थ्यो कि तिनजनालाई किन लगेको मलाई किन नला फिलिपले यसो भन्नु सहथ्यो किन तिनजनालाई मात्र लगेर मलाई चाहिँ यहाँ अरू हामी 9 जनालाई चाहिँ यहाँ छोड्ने कि यसो भन्नु राम्रो हुन्छ मलाई एकदमै जान मन लाग्थ्यो प्रभु येशूसँग त्यहाँ डाँडामाथि उहाँले केको लागि लानुभयो होला मलाई पनि एकदम जान त रहर थियो तैपनि उहाँले मलाई चाहिँ बोलाउनु भएन लानु भएन ठिकै छ उहाँलाई थाहा छ सबभन्दा राम्रो के हो उहाँलाई सर्वोत्तम थाहा छ अनि फिलिपले भन्न सक्यो म त एकदमै धन्यवादी छु कि मलाई चाहिँ 12 मध्ये 1 को रूपमा त चुन्नु भएको छ नि अनि दिनहुँ प्रभुसँग म हिँड्न पाइरहेछु दिनहुँ सिक्न पाइरहेछु अब एक दिन त्यो डाँडामाथि जान पाएन भने के भएर त्यसरी भन्नु राम्रो हुन्थ्यो त्यसैले छ नि अर्को पालि जुन बेला तपाईँले चाहिँ मैले चाहिँ पाएन अरूले चाहिँ पायो किन भन्ने जब विचार आउँछ र अलिअलि मनमा चाहिँ खिन्न लाग्न थाल्छ नि त्यो बेलामा तपाईँ रिसाउनु सट्टामा डाहा गर्नु सट्टामा पदाभङ्ग हुनु सट्टामा मुड अफ हुनु सट्टामा चाहिँ तपाईँसँग के छ प्रभुले के दिनुभएको छ ती सम्झनुहोस् धन्यवादी भन्नुहोस् ठिक तरिकाले सोच्नुहोस् है अब छैटो कुरा ठिक छ यहाँसम्म है छैटो कुरा अझ के सिकाउन चाहन् के यसबाट सिक्छौँ भने हामी विश्वास योग्य छौँ भनेर प्रमाणित गर्नुपर्छ अब युहन्ना मर्कुस यदि छ नि यो पहिलो मिसनरी यात्रा यहाँबाट जान साइप्रस भएर गए अनि ऊ पनि सँगसँगै पेर्गा अन्त एन्टियोक इकोनियम लुस्त्रा डर्बी त्यस्तो हुँदै हुँदै गएको भए अनि त्यो सबै परिस्थितिमा पनि बर्नबास पावललाई सहयोग गरेको भए अनि सँगै फर्केको भए यो दोस्रो मिसनरी यात्रामा पावलले युहन्ना मर्कुसलाई लाँदैन थियो होला र कहिले पनि लान्थ्यो नि है लाने हो भन्थ्यो होला त्यो तर ऊ त फर्क्यो यहीँबाट है युहन्ना मर्कुसको पहिलाको विफलताले गर्दाखेरि है पहिलो यात्राको विफलताले गर्दाखेरि दोस्रो यात्रामा चाहिँ ऊ जान नपाएको र फेरि हाम्रो भाइ बहिनीहरू है मानव तपाईँको बुवा आमाले चाहिँ लाइसेन्स म साथीसँग साथी कहाँ जान सक्छु है भने हुन्छ जान सक्छु अनि यति बजे चाहिँ तिमी फर्केन है हुन्छ हस् 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 फर्किहाल्छ नि म त है अनि छुट्टीको बेला यसो गएर खेल्न भेट्न इत्यादि रमाइलो गर्न गइयो तर तपाईँ चाहिँ 2 घन्टा ढिलो आइपुग्नु भयो अझ के भने उताबाट त फोन आउँछ साथीको बुवामाले तपाईँको छोरा तपाईँको छोरीले त यहाँ त एकदम फोहोर गरेर भद्रगोल गरेर गइरहेछ यस्तो यस्तो यहाँ त के फुटाइदियो अनि कहाँ हो आगो लगाइदियो अनि यस्तो खालको फोन आएपछि चाहिँ होइन अब कस्तो लाग्छ होला बुवामालाई अनि तपाईँ चाहिँ 1 हप्तापछि बुवामा फेरि म खेल्न जाउँ फलाना छ भन्दाखेरि के भन्छ होला हुन्छ हुन्छ भन्छ होला कहाँ हुन्छ हुन्छ भन्छ पहिला चाहिँ तपाईँ छ नि भाइ भने आफूलाई विश्वासयोग्य देखाउनुहोस् अनि त्यसपछि तपाईँलाई चाहिँ विश्वास गर्छ विश्वास गर्न लायक आफूलाई देखाउनुहोस्। युसुफ त्यस्तै थियो क्या, युसुफ एकदम विश्वासयोग्य थियो, बुवासँग हुँदा एकदम विश्वासयोग्य, जाऊ भन्दा जाने, आऊ भन्दा आउने, अनि उसलाई चाहिँ दाजुहरूले चाहिँ समातेर एक दिन नराम्रो काम गरे, उसको लुगा च्यातियो एक त, त्यसपछि उसलाई चाहिँ पैसाको लागि अर्काको हातमा बेचिदिए, उसलाई मिश्र देशमा लगियो, मिश्र देशमा पोतिफर भन्नेको घरमा उसलाई दासको रूपमा बेचियो। तर त्यहाँ ऊ विश्वासयोग्य भयो, सबभन्दा राम्रो दास भयो त्यहाँ, है, अनि पोतिफरले चाहिँ सबै कुरा युसुफको हातमा जिम्मा दियो, यति विश्वासयोग्य। तर त्यहाँ पनि उसलाई दुःख आइपर्यो जब मालिकको श्रीमतीले चाहिँ उसलाई नभएको आरोप लगाए, जेलखानामा पुग्यो, तर जेलखानामा पनि विश्वासयोग्य भयो, यहाँसम्म कि जेलखानाको हाकिमले चाहिँ सबै युसुफको हातमा जिम्मा दिए, ऊ जेलखानामा आफै छ तर उसले नै त्यहाँ जिम्मा लिइरहेछ। अनि पछि त ऊ त राजाको सामु पुग्यो, अनि राजाले उसलाई के भन्छ हेर्नुहोस् त, 41 अध्याय, उत्पत्ति 41 अध्यायको 37-46, यो कुरा फारो भनेको मिश्रको राजाको दृष्टिमा र तिनका सबै कर्मचारीहरूको दृष्टिमा असल लाग्यो। 38 पद, अनि फारोले आफ्ना कर्मचारीहरूलाई भने, के यिनी जस्ता युसुफलाई देखाउने कुनै मानिस हामी पाउला र जसभित्र परमेश्वरको आत्मा रहनुहुन्छ। 39, अनि फारोले युसुफलाई भने, जब परमेश्वरले तिमीलाई यी सबै कुरा देखाउनु भएको छ त तिमी जस्ता समझदार र बुद्धिमान अरू कोही छैन। 40, तिमी मेरो घरका अधिकारी हुनेछौ र मेरो समस्त प्रजा तिम्रो वचन अनुसार चल्नेछ, सिंहासनको सम्बन्धमा मात्र म तिमी भन्दा ठूलो हुनेछु। युसुफलाई त प्रधानमन्त्री बनाउँछ, विश्वासयोग्यताको जहिले पनि इनाम हुन्छ। संसारकै मान्छेहरूले पनि विश्वासयोग्य मान्छे खोजिरहन्छ उनीहरूको अफिसमा राख्न, उनीहरूको व्यापारमा। मेरो मामाको एउटा उद्योग छ, अनि उहाँले के भन्नुहुन्छ भने, भरपर्दो मान्छे पायो भने म जति पनि लिन्छु, जति पनि भरपर्दो मान्छे छ भने ल्याओ भन्नुहुन्छ, तर भरपर्दो मान्छे पाउन गाह्रो छ। त्यसैले छ नि, संसारको मान्छे पनि विश्वासयोग्यता हेरिरहेको छ, उनीहरूको व्यापार राम्रोसँग चलोस् भनेर, है, परमेश्वरले चाहिँ विश्वासयोग्य व्यक्तिहरू खोजिदिनुहुन्छ। तपाईँले चाहिँ विश्वासयोग्यता देखाउनुहोस् आफ्नो, अनि तपाईँले चाहिँ परमेश्वरबाट चाहिँ जिम्मेवारीहरू पाउनुहुन्छ। मण्डलीमा त्यस्तै हो, उसले गर्न पाउने मैले गर्न नपाउने, परमेश्वरले चाहिँ विश्वासयोग्य व्यक्तिहरू खोजिदिनुहुन्छ। त्यसैले यहाँबाट के हामीले सिक्नुपर्छ भने, अनि यदि सिकेन भने हामीलाई एकदम धेरै समस्या हुनसक्छ, हाम्रो सोचाइमा, हाम्रो मनमा धेरै खिन्न लाग्न सक्छ। अनि ठिक सोचाइ यसरी लिने हो, है, जुन बेलामा चाहिँ अरूले गर्न पाउँछ हामीले गर्न नपाउँदाखेरि चाहिँ, है, हामीले के सोच्ने भने, मलाई चाहिएको चाहिँ सबभन्दा चाहिँ परमेश्वर हो, के पनि होइन, ओके, मलाई चाहिएको त परम प्रभु परमेश्वर, मेरो जीवनमा चाहिएको नै परमेश्वर हो, अनि परमेश्वरको चाहिँ मेरो जीवनको लागि उद्देश्य छ, एउटा योजना छ, आजै यही दिन परमेश्वरको मेरो लागि विचारहरू छ, त्यो चाहिँ म पत्ता लगाउन चाहन्छु, होइन, त्यो चाहिँ म जान्न चाहन्छु, अनि मेरो ठाउँ कहाँ हो त्यो जान्न चाहन्छु, उद्देश्य के हो प्रभु यीशुमा मैले मेरो लागि त्यो जान्न चाहन्छु। त्यसरी गर्नुभयो भने तपाईँ स्वतन्त्र हुनुहुन्छ, है, अनि प्रभुले नै तपाईँलाई डोरा लानुहुन्छ। अब फेरि नक्सामा हेर, है, यो नम्बरको जान पाएन भन्ने कुराको हामीले अध्ययन गर्यौं। अब चाहिँ उनीहरूको यात्रा शुरू हुन लागेछ, 16 अध्यायमा हामी जाउँ। यो नक्सामा अब उनीहरू नौलो ठाउँमा सुसमाचार सुनाउन जान्छन्, पावल र सिलास, है, 16 अध्यायको 1 देखि हामी पढौं 6 पदसम्म। तब उनी डेर्बे र लुस्त्रामा आए, अनि हेर, तिमोथी नाम भएका एकजना चेला त्यहाँ थिए। कसरी ऊ चेला बन्यो? पहिलो मिशनरी यात्रामा उसले प्रभुलाई पाएको हो, खालि पहिला उल्लेख थिएन, अब हामीलाई थाहा छ, अनि चिठीहरूबाट थाहा छ, आत्मिक रूपमा पावलले चाहिँ उसलाई मेरो आत्मिक छोरा भनेर सम्बोधन गरेको छ, मैले ख्रिस्टमा तिमीलाई जन्माएको भन्ने तरिकाले सम्बोधन गरेको छ। तिनी एकजना विश्वासी यहुदी स्त्रीका छोरा थिए, तर तिनका बाबु ग्रिक थिए, बुवा चाहिँ अन्य जाति, आमा चाहिँ यहुदी, छोराको नाम तिमोथी। 2 पद, लुस्त्रा र इकोनियम का भाइहरूको बीचमा तिनको नाम चलेको थियो भनेपछि ऊ विश्वासयोग्य हो, ऊ पवित्र जीवन जिउँछ, ऊ चाहिँ प्रभुको आज्ञाकारी व्यक्ति हो भनेर सबैले चिनेको थियो। तीन पद पावलले तिनी आफ्नो साथमा जाउन् भन्ने इच्छा गरे। हेर्नुहोस् त, विश्वासयोग्य व्यक्ति त खोजिरहेछ पावलले। अनि ती ठाउँहरूमा भएका यहुदीहरूले गर्दा तिनलाई लगेर उनले तिनको खतना गरिदिए, त्यो चाहिँ यहुदीहरूलाई ठेस नलागोस् भनेर तिमोथीलाई खतना गरिदिए। अब याद गर्नुहोस् है, खतना त गर्नु पर्दैन थियो, तर के भने तिमोथी चाहिँ उसको आमा चाहिँ के थियो, यहुदी थियो। अनि त्यो ऊ पुरै अन्य जाति भएको थियो, उसलाई त खतना गरिँदैन थियो, उसको आमा यहुदी भएकोले र अरूहरूलाई ठेस नलागोस् भनेर खतना पनि गरिदियो, किनकि बाबु ग्रिक हुन् भनी ती सबैलाई थाहा थियो। चारपन, अनि सहर सहर हुँदै जाँदा उनीहरूले तिनीहरूलाई पालन गर्नका निम्ति ती आज्ञाहरू सुम्पिदिन्थे। कुन आज्ञाहरू? त्यही प्रेरित 15 अध्यायको त्यो चिठी जो यरुसलमका प्रेरितहरू र प्राचीनहरूद्वारा ठहराइएका थिए। पाँच पद, यसकारण मण्डलीहरू विश्वासमा बलिय हुँदै गएर संख्यामा पनि दिनहुँ बढ्दै गए। अब छ पदमा, अनि जब उनीहरू फ्रिगिया र गलातियाका प्रदेशबाट भएर गए र पवित्र आत्माद्वारा एसियामा वचन प्रचार गर्न मनाई गरियो अरे। हेर्नुहोस् न के भएको, उनीहरू यहाँ गएछ नि, यो एसिया माइनर भन्छ नि, यहाँ वचन प्रचार गर्ने उनीहरूको विचार रहेछ। पावल त एउटा मान्छे मात्र हो नि, तर पवित्र आत्मा त परमेश्वर हुनुहुन्छ, अनि पवित्र आत्माले चाहिँ यहाँ वचन प्रचार गर्नलाई चाहिँ मनाई गर्ने, ठिक कसरी त्यो गर्नुभयो हामीलाई बताएको छैन, तर उनीहरूलाई थाहा भयो यहाँ चाहिँ प्रभुको इच्छा होइन अहिलेलाई है। त्यसैले परमेश्वरलाई चाहिँ एसियाको मान्छेहरूको लागि वास्ता थिएन भन्ने होइन यसको अर्थ, तर उनीहरूको लागि अहिले समय होइन रहेछ त्यहाँ सुसमाचार सुनाउनु, परमेश्वरको तालिका हुन्छ। अब उनीहरूले चाहिँ अब कहाँ सुनाउनु, अब मुसिया भन्ने ठाउँमा सुनाउने भन्छ, अब यही एरियातिर है। सात पद, तब मुसियामा आएपछि उनीहरूले बिथिनिया जाने कोसिस गरे, त्यहाँ सुनाउने हो कि, तर आत्माले उनीहरूलाई अनुमति दिनुभएन, यहाँ पनि रोक्नु भयो, त्यहाँ पनि होइन। अब कहाँ सुनाउनु त, आठ पद, अनि मुसियाबाट भएर गएपछि उनीहरू त्रोआसमा झरे। अब यहाँ चाहिँ त्रोआस अथवा त्रोआस चाहिँ यहाँ छ है, अनि त्यहाँ झर्छन् उनीहरू है, अनि राति, अब सुन्नुहोस्, पावल कहाँ एउटा दर्शन देखा पर्यो। याद गर्नुहोस्, यो प्रेरित चाहिँ अन्तरकालीन पुस्तक हो भनेर हामीले अध्ययन गरेका थियौँ पहिला। यसको मतलब कति कुराहरू यो पुस्तकमा हुन्छन् जुन चाहिँ अहिले हुँदै गर्दैन। अहिले चाहिँ हामी सुषमा सुनाउनलाई चाहिँ हामी दर्शन पखेर बस्ने होइन, तर त्यो बेलामा चाहिँ उनीहरूलाई यो पहिलो पटक जब यी ठाउँहरूमा जाने क्रममा उनीहरूसँग नयाँ नियम थिएन, पवित्र आत्माले चाहिँ यसरी डोर्याउन रोज्नु भयो। अनि यहाँ दर्शनमा के देखे, नौ पदको बीचमा लेखेको छ, म्यासेडोनियाका एकजना मानिस उभिरहेका थिए। कसरी म्यासेडोनियाको मानिस भन्नु थाहा पा, म्यासेडोनियाको लुगा लगाएको थियो होला होस् नै होइन, म्यासेडोनिया भनेको यतातिर हेर्नुहोस् है, म्यासिडोनिया युरोपको यो भाग म्यासिडोनिया है, अहिले यो पुरै ठाउँलाई ग्रिस भन्छ तर यहाँ हो। अनि त्यहाँ चाहिँ उभिएर है बिन्ती गरिरहेको रहेछ, के भन्दो रहेछ भने, यहाँ म्यासेडोनियामा आएर हामीलाई सहायता गर्नुहोस् भन्दै बिन्ती गरिरहेका रहेछ त्यो म्यासेडोनियाको मान्छेले। दश पद, अनि उनले त्यो दर्शन देखेपछि तिनीहरूलाई म्यासेडोनियनहरूलाई सुसमाचार प्रचार गर्नका लागि प्रभुले हामीलाई बोलाउनु भएको रहेछ भन्ने निश्चय गरेर तुरुन्तै हामी म्यासेडोनिया जान खोज्यौं। हेर्नुहोस् है, उनीहरू चाहिँ यहाँ पुगिसकेछ, अब यहाँ जानलाई उनीहरू एकदम तयार छन्। उन्नाइस पद, यसकारण त्रोआसबाट हामी जहाजद्वारा सिधा सामोथ्रासियामा आयौँ, अनि भोलिपल्ट चाहिँ नियापोलिसमा। बाह्र पद, अनि त्यहाँबाट कहाँ आयौ, फिलिप्पीमा, फिलिप्पीमा आयौ है। फिलिपिया, फिलिप्पी चाहिँ के थियो, जो चाहिँ म्यासेडोनियाको त्यस भागको मुख्य सहर र रोमीहरूको बस्ती हो, अनि त्यस सहरमा हामी केही दिनसम्म रह्यौँ। त्यसैले यहाँ हेर्नुहोस्, फिलिप्पी चाहिँ यहाँ छ है। फिलिप्पी के रहेछ, एक चाहिँ म्यासेडोनियाको मुख्य सहरहरू मध्येमा पर्दो रहेछ। मुख्य सहर भनेछ। अर्को कुरा चाहिँ यहाँ धेरै चाहिँ रोमीहरू बस्दो रहेछन्, रोमीहरूको बस्ती रहेछ। अनि त्यसपछि के हुन्छ, हामी अगाडि बढ्छौँ है, 13 पद। अनि विश्राम दिनमा भनेको शनिबार हामी सहरबाट निस्की कहाँ जान्छन्, त्यहाँ त सभाघर त एउटै छैन है, यहुदीहरू खासै ठुलो संख्यामा रहेन यहाँ चाहिँ है। त्यसैले एउटा नदीको किनारमा गयौँ, किन त्यहाँ जहाँ प्रार्थना चढाउने चलन नै थियो। ए यहुदीहरूको चाहिँ सानो संख्या भएकोले उनीहरूको भवन पनि रहेनछ सभाघर, उनीहरू चाहिँ नदीको किनारमा गएर उनीहरू प्रार्थना गर्ने गर्दो रहेछ यहुदीहरू। त्यहाँ भेला भएका स्त्रीहरूसँग हामीले बसेर कुरा गर्यौँ। 14 पद, अनि लिडिया नाम भएको बैजनी बिक्री गर्ने थियाटिरा सहरकी परमेश्वरको भक्ति गर्ने एउटी स्त्रीले सुनिरहेकी थिइन्। पावलद्वारा बोलिएका कुराहरूमा ध्यान लगाउन् भने कसले उनको हृदय खोल्नुभयो, लेखेछ प्रभुले यो लिडियाको हृदय खोलिदिनु भयो, पावलले चाहिँ सुनायो। अनि यहाँ त्यसको छोटकरीमा गएछ यहाँ बयान चाहिँ 15 पद, अनि जब उनले र उनको घरानाले बप्तिस्मा लिए भनेपछि सबैले वचन सुनेर विश्वास गरेछ, तब उनले हामीलाई यसो भन्दै बिन्ती गरिन्, तपाईँहरूले मलाई प्रभुप्रति विश्वास योग्य ठान्नु भएको छ भने मेरो घरमा आउनुहोस् र रहनुहोस्। अनि उनले हामीलाई करमा पारिन् है, भनेपछि यो लिडियाले एकदमै दया देखायो मिसनरीहरूलाई है, आफ्नो घरमा स्वागत गर्यो अनि खाना खुवायो इत्यादि। अनि त्यहाँ केही समय अब सुसमाचार सुनाइरहन्छ यो फिलिपीमा। अब एउटा घटना घट्छ, 16 पदबाट हामी पढ्नेछौ, अनि यस्तो भयो जब हामी प्रार्थना गर्न गइरहेका थियौँ तब जोखना हेर्ने आत्मा लागेको कुनै एउटी केटीले हामीलाई भेटी, जसले जोखना हेरेर आफ्ना मालिकहरूलाई धेरै कमाई ल्याउने गर्थ्यो। यहाँ एउटा केटी मान्छे रहेछ जसलाई चाहिँ दुष्ट आत्मा लागेको छ, अनि त्यो दुष्ट आत्माले गर्दाखेरि चाहिँ उनले चाहिँ के कुरा भन्न सक्दो रहेछ जुन अरू कुराहरूले चाहिँ अरूले बताउन नसक्ने कुराहरू, त्यस्तो देख्नु भएको छ है। अनि त्यस्तो व्यक्तिहरू कहाँ के आउँछ, मान्छेहरू आउँछ, हो माता चढाएछ उसलाई भनेर आउँछ होइन, माता चढाएछ जाँ ल म लस्कर लिएर आउँछ, अनि पैसा चढाउन थाल्छ त्यहाँ है, हो कि होइन, कति वर्ष अगाडि हाट बजारमा त्यो भएको थियो नि, ल कति हो कति हो है, अनि त्यहाँ त ठुलो कमाई हुन थाल्दो रहेछ। अनि त्यो दुष्ट आत्मा लागेको केटीलाई चाहिँ त्यस्तै फाइदा लिइरहेछ त्यहाँ मान्छेहरू रहेछ है। अब यो आइमाईको यो केटीको कुरा यसरी अगाडि बढ्छ, अनि यहाँ लेख्छ जसले जोखना हेरेर आफ्ना मालिकहरूको लागि धेरै कमाई ल्याउने गर्थे। 17 पद, त्यसले पावल र हामीलाई पछ्याए र यसो भन्दै कराए, यी मानिसहरू सर्वोच्च परमेश्वरका दासहरू हुन् जसले हामीलाई मुक्तिको बाटो बताउँछन्। बाफ्रे, दुष्ट आत्माले त सोझै चिनिहाल्छ साँचो विश्वासीहरूलाई, प्रचारकहरूलाई, वचन प्रचार गर्नेलाई, अनि दुष्ट आत्माहरूले बोल्न थाल्छन् यो चाहिँ परमेश्वरको दासहरू हुन् मुक्तिको बाटो बताउँछन्। कैयौँ दिन कति दिनसम्म यसो गरिरहेछ, 18 पद, अनि यो कुरा त्यसले धेरै दिनसम्म गरिरहे, यसकारण पावल दिक्क भएर पछिल्लोतिर फर्के र त्यस आत्मालाई भने, येशु ख्रिस्टको नाममा म तँलाई आज्ञा गर्छु त्यसबाट निस्कि, अनि त्यही घडी त्यो बाहिर निस्क्यो। पावलले चाहिँ दुष्ट आत्माको गवाहीको भरमा प्रचार गर्न चाहँदैन थिए, त्यो त अलमल हो नि त होइन, मान्छेहरूले चाहिँ अब कसलाई पत्याउने हुन्छ, दुष्ट आत्मालाई कि परमेश्वरको वचनलाई, यो अलमल नहोस् भनेर चाहिँ दुष्ट आत्मालाई चाहिँ हप्काएर ऊ निस्किन्छ। यो अधिकार दिएको थियो प्रेरितहरूलाई, हामीले त्यो गर्न सक्दैनौँ तर पावलले त्यो गरे, अनि दुष्ट आत्मा त निस्क्यो। अब त्यसपछि मलाई भन्नुहोस् त उसले अब जोखाना हेर्न सक्यो होला, अब चाहिँ कसको हराएको चिज यहाँ छ भनेर भन्न सक्यो होला, अब कहाँ सक्नु उसले, ऊ त अब हामी जस्तै सामान्य भाषा, उसँग दुष्ट आत्मा छैन, अब कसलाई रिस उठ्यो होला, रिस उठेछ त्यो पैसा कमाइरहेको मालिकहरूलाई, उनीहरू चाहिँ अलिअलि मात्र रिसाएको छैन उनीहरू बेसरी रिसाएछन्। अब हेर्नुहोस् त उन्नाइस र बिस, उन्नाइस पद, अनि जब त्यसका मालिकहरूले तिनीहरूको कमाईको आशा टुटेको देखे तब तिनीहरूले पावल र सिलासलाई पक्रेर बजारमा शासकहरू कहाँ तान्दै ल्याए। बिस्पद, र यसो भन्दै उनीहरूलाई अदालतका हाकिमहरूका पुर्याए, यी मानिसहरू यहुदी भएर, अब दोषारोपण लाउँदैछ, हाम्रो शहरमा, भनेको कसको बस्ती थियो अरे फिलिपीमा, रोमी, हामी हाम्रो शहरमा यो यहुदीहरू साह्रै गडबडी मच्याउँछन्। एक्काइस पद, अनि यस्ता रीतिथितिहरू सिकाउँछन्, यो चाहिँ झुटाहरू, जसलाई ग्रहण गर्नु र पालन गर्नु चाहिँ हामी रोमीहरूलाई उचित हुँदैन। अब यो त सजिलो साथ होइन, यो सुनेपछि त हो हो यिनीहरू यस्ता हो ल समात समात भनिहाल्छन् होइन भिड। तब एक साथ बाइस पदमा लेखेछ, उनीहरूको विरोधमा उठ्यो अनि अदालतका हाकिमहरूले उनीहरूका लुगा च्यातिदिए। अब के हुन्छ हेर्नुहोस् है, पावल र सिलासलाई लुगा च्यातिन्छ। अब त्यहाँ उनीहरूलाई लौराले हिर्काउने हुकुम दिए, लौराले हिर्काए पाँच पटक, मलाई करि करे तीन पटक भने जस्तो लाग्छ, लौराले हिर्काएछ भने चाहिँ यो एकपटक यहाँ। त्यसपद उनीहरूलाई धेरै कोर्रा पनि लगाए, कोर्रा पनि लगाएछ, अनि लगाएपछि झ्यालखानाको हाकिमलाई तिनीहरूलाई सुरक्षित राख्नु भन्ने हुकुम दिएर तिनीहरूले उनीहरूलाई झ्यालखानामा हाले। चौबिस पद, यस्तो हुकुम पाएर तिनले उनीहरूलाई झ्यालखानाको पनि भित्रपट्टिको झ्यालखानामा हालेछ, डन्जन भन्छ यसलाई, एकदम चिसो, कुनै उज्यालो झ्यालझ्याल हुँदैन, एकदमै अब अनुमान गर्न सक्नुहुन्छ, मुसा किरा इत्यादि सबै है त्यहाँ भित्रपट्टि राखेको छ, र उनीहरूका खुट्टा चाहिँ ठिङ्गुराहरूमा कसिलो गरी हालिदिया छ। ठिङ्गुरा भनेपछि उनीहरूको खुट्टाहरूलाई चाहिँ अब काठको चाबीले चाहिँ बन्द गरिदिया छ, त्यसरी कसेर देख्नुमा। अब एकछिन सोचौँ ल हाम्रो विषयमा, यदि यस्तो नराम्रो अनुभव हामीलाई भएको भए सायद हामी मध्ये धेरै जसो चाहिँ बेसरी रुन्थ्यौँ होला डाँको छोडेर, अनि हामी एकदम गनगन गर्थ्यौँ होला, एकदम चिन्तित हुन्थ्यौँ होला, पिरमा डुब्थ्यौँ होला है, हामी जस्तो धेरै जसो त्यही गर्थ्यौँ होला। पावल र सिलासले पो के गरे, सोह्र अध्यायको पच्चिस पद अचम्म पद मध्ये एउटा छ बाइबलमा, यहाँ पच्चिस पदमा लेखा छ, अनि मध्य रातमा, राति पारेपछि टङ सहरको घन्टी बजेछ, पावल र सिलास प्रार्थना गरिरहेका र परमेश्वरको भजन गाइरहेका थिए। अनि यो प्रार्थना भन्ने शब्द चाहिँ बाट के बुझ्छ, उनीहरू परमेश्वरलाई आराधना गरिरहेछ, उनीहरू परमेश्वरलाई धन्यवाद दिँदैछ, उनीहरू चाहिँ प्रशंसाका भजनहरू गाउँदैछ। कसरी हुन सक्यो, उनीहरूले यो गाइरहेको चाहिँ अरू झ्यालखानामा भएको कैदीहरूले सुनिरहेछ, कस्तो खाले कैदीहरू आइपुगेछ आज त, उनीहरू सुनिरहेछन् के गाएको यो। अब त्यति बाट पनि उनीहरूले के जान्न सक्थ्यो भने यो दुईटा, यो दुईजना चाहिँ केही न केही फरक छ है, त्यति भन्न सक्दैन थियो होला उनीहरू, ढक्कै पनि भन्थ्यो उनीहरूले। साँच्चै नै यी दुईजना चाहिँ जीवित परमेश्वरका जनहरू थिए। अनि साँच्चै नै छ नि, फिलिप यो फिलिपीमा भएको यो घटना छ, अनि पछि पावलले फिलिपीहरूलाई एउटा पत्र लेख्छ नि, तपाईँलाई याद छ, फिलिपीहरूको पत्र पढ्नु भएको छ नि, एक अध्याय, दुई अध्याय, तीन अध्याय, चार अध्याय, अनि चार अध्यायमा पुगेर चार पदमा उसले भन्छ, प्रभुमा सधैँ के गर, आनन्द गर। पावलले चाहिँ जे प्रचार गर्थे नि आफै पनि अभ्यास गर्थे, प्रचार र उसको जीवन मिल खान्थ्यो, त्यस्तै हुनुपर्छ, पावल हाम्रो लागि नमुना हो। अनि हेर्नुहोस् कतिपटक यहाँ बाइबल पढ्दै जाँदाखेरि चाहिँ पुरा नियम नयाँ पढ्दै जाँदा के पाउँछ भने, धेरै पटक जब विश्वासीहरूले परमेश्वरलाई प्रशंसा गर्न थाल्छन् नि, परमेश्वरले चाहिँ केही न केही चाहिँ गर्नुहुन्छ, केही न केही चाहिँ गर्नुहुन्छ, तपाईँको जीवनमा प्रमाणित गर्नुहोस्। परमेश्वरले त्यो दिन त अचम्मको कार्य गर्नुभयो। 26 पदमा पढ्छौँ, अनि 81 एउटा ठुलो भुइँचालो आयो, यहाँसम्म कि झ्यालखानाका जगहरू घटघट घटघट घट हल्लिन थाल्छन्। एकदम मजबुत हुन्थ्यो त्यो बेलाको जगहरू, ठुला ठुला ढुङ्गाहरूले बनाएको, पुरा हल्लिन थाल्छ। यसरी हल्लिन्छ कि अब त सबै बन्धनहरू फुत्किन थाल्छ, ढोकाहरू पनि खोलिन थाल्छन्, बन्धनहरू खोलिन थाल्छन्। यो ज्यादै ठुलो घटना जुन परमेश्वरले गर्नुभयो, यो चाहिँ के जस्तो भने यसरी कल्पना गर्न सकिन्छ होला, जब पावल र सिलासले परमेश्वरलाई प्रशंसा चढाउँदै थिए, स्वर्गबाट पनि स्वर्गबाटै ठुलो आमेन भन्ने शब्द आयो। यो चाहिँ भुइँचालोको रूपमा आयो। अनि त्यसपछि झ्यालखाना हाकिमलाई हेरौँ न, झ्यालखाना हाकिमलाई त अब त के हुन्छ, उसलाई ठुलो आपत्ति भइरहेछ। 27 पद, अनि झ्यालखानाका हाकिमले निन्द्राबाट बिउजेर, त्यत्रो भुइँचालो गए जस्तो म पनि बिउजन्थ्यो होला, झ्यालखानाका ढोकाहरू खुलेको देख्दाखेरि, खुल्लै देख्छ उसले त, लौ कैदीहरू चाहिँ भागिसके भन्ने सम्झेर अब बाँच्न ठिक छैन, तरवार लिएर म आफैलाई काट्छु भनेर चाहिँ उसले झन्डै आफूलाई मारिसके। के याद गर्नुपर्छ भने रोमीको नियमहरू एकदम कडा थियो, जिम्मा दिएपछि त्यो जिम्मा पूरा गरेन भने, विशेष गरी कैदीहरूलाई छुट्न दियो भने दोष कसको हुन्थ्यो, त्यही पुलिसको है, तिमीले नै छुटाएको हो, तिमीले नै जान दिएको हो, कति पैसा खाइ लौ भनेर चाहिँ उसलाई चाहिँ जेलमा होइन उसलाई चाहिँ फाँसी दिन्थ्यो, ऊ मारिन्थ्यो। त्यसैले उसले भन्छ त्यस्तो हुनुभन्दा त म आफै मर्छु भनेर चाहिँ तरवार लिएर झन्डै आफूलाई मारिसकेको थिए। पावलले भित्रबाट कराउँछ, ठुलो स्वरले कराउँछ, उसलाई भन्छ आफूलाई केही हानि नगर्नुहोस्, हामी सबै यहीँ छौँ। अब झ्यालखानाको हाकिम अथवा झ्यालखानाको यो मान्छे चाहिँ थर थर काम्दै हम्फाल्दै भित्र आउँछ, यो दयालु स्वर सुनेर आफूलाई नमार्नुहोस् हामी यहीँ छौँ, देख्नुभयो है। अनि ऊ भित्र आएर थरथर काम्दै पावल र सिलासको सामु भुइँमा घोप्टो पर्छ। 30 पद हेर्नुहोस् त, अनि उनीहरूलाई बाहिर निकालेर भने, हजुरहरू हो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ, तिमीहरूको परमेश्वर म चिन्न चाहन्छु, मैले मुक्ति पाउन के गर्नुपर्छ, उसले प्रश्न गरेपछि 31 पद, अनि उनीहरूले भने, प्रभु येशु ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ, तपाईँले र तपाईँको परिवारले। अवश्य नै त्यहाँ राम्ररी बताए, खालि एक शब्द भने मात्र होइन, यहाँ त हामीलाई एकदम छटकरीमा बताएर डाक्टर लुकाले। अनि प्रश्न ठिक थियो, मैले मुक्ति पाउन के गर्नुपर्छ, उसको प्रश्न चाहिँ अरू थिएन। धेरैजना चर्च आउनेहरूको अर्कै प्रश्न हुन्छ है, मनीको हुन के गर्नुपर्छ अब अर्कै अर्कै सबै शारीरिक कुराहरू हुन्छ, तर यो व्यक्ति चाहिँ आफ्नो पाप महसुस गरेछ, अनि मैले मुक्ति पाउन के गर्नुपर्छ, यो प्रश्न कहिले तपाईँलाई आयो। अनि ठिक जो आफूले पायो पावल र सिलासबाट, मुक्ति पाउनलाई के गर्नुपर्छ, पावल र सिलासले भने, ओहो झ्यालखानाको हाकिमलाई मुक्ति पाउन कहाँ सजिलो छ र, तपाईँ सबै राम्रो जीवन जिउने प्रयास गर्नुहोस्, 10 आज्ञा पालन गर्नुहोस्, छिमेकीलाई आफैलाई झै माया गर्नुहोस्, अनि परमेश्वरलाई आफ्नो सारा हृदयले सारा प्राणले प्रेम गर्नुहोस्, अनि मुक्ति पाउनुहुनेछ। यस्तो भन्यो, यस्तो जवाब छ, त्यही हो है मुक्ति पाउने उपाय होइन। 31 पदमा उनीहरूले भने, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईँले मुक्ति पाउनुहुनेछ। जब छ नि हामीलाई मानिसहरूले प्रश्न सोध्छन् मुक्तिको बारेमा, हामी चाहिँ ठिक जवाब दिन तयार हुनुपर्छ। सक्नुहुन्छ तपाईँ ठिक जवाब दिनलाई? अब यहाँ के भनेको पावल, यहाँ एउटा कुरा छ 31 पदमा, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् ठिक छ र तपाईँले मुक्ति पाउनुहुनेछ, त्यो पनि बुझेँ, तर यो चाहिँ भने के हो नि, तपाईँले र तपाईँको परिवारले पनि भन्छ बा है। के पावलले के भनेको, तिमीले विश्वास गरेपछि तिम्रो पुरै परिवारले मुक्ति पाउँछ भने हो त, अब उसको परिवार भन्ने वस्तु, उसको श्रीमती, उसको बाल बच्चा, उसको नोकर चाकरहरू होइन जो जो छन्, के पावलले यही भन्न खोजे हो तिमी एकजनाले विश्वास गरेपछि चाहिँ अटोमेटिक सबैजना विश्वासी भइहाले नि? होइन है, खास पावलले के भन्दै थिए, यो भन्दै थिए, यदि तपाईँ हजुरले विश्वास प्रभु येशु ख्रीष्टमा गर्नुभयो भने तपाईँले मुक्ति पाउनुहुन्छ, र साथै तपाईँको घर घरानाकोहरूले पनि प्रभु येशु ख्रीष्टमा विश्वास गर्यो भने उनीहरूले पनि मुक्ति पाउँछ। यो भनेको यो कसरी थाहा छ हामीलाई? किनभने पद पढ्दै जानुपर्छ नि, त्यसपछि थाहा हुन्छ। हेर्नुहोस् न सोर्य अध्यायको 32 पदमा, अनि उनीहरूले तिनलाई र तिनका घरमा भएका सबैलाई प्रभुको वचन सुनाए। अनि 33 पदमा के पाउँछौ, अनि रातको त्यही घडी तिनले उनीहरूलाई लगेर उनीहरूका घाउहरू धोइदिए, अनि उत्तिखेरै तिनले र तिनका सबैले बप्तिस्मा लिए। 34 पद, अनि उनीहरूलाई आफ्नो घरभित्र ल्याएपछि तिनले उनीहरूका सामु खानेकुरा राखिदिए र आफ्नो सारा परिवार सहित परमेश्वरमा के गरेर विश्वास गरेर आनन्द बनाए। पुरै घरले विश्वास गरेको, अटोमेटिक विश्वासी भए होइन, सबैलाई वचन सुनाएको अनि उनीहरूले पनि विश्वास गरेको। त्यसैले छ नि यहाँ नानीहरू भाइ बहिनीहरू जो जन छ, तपाईँको बुवा आमाले तपाईँको लागि विश्वास गरिदिन सक्दैन है। विश्वास भनेको तपाईँ आफैले गर्नुपर्छ आफ्नो लागि, होइन त नानीहरू सुन्दैछ? तिमी आफैले गर्नुपर्छ आफ्नो लागि। यदि तिमीले प्रभु येशूमा विश्वास गर्यो भने तिमीले मुक्ति पाउँछ। अब हाम्रो समय त गइसकेछ, अर्को पालि प्रभुको इच्छामा हामी चाहिँ पावलको तेस्रो मिसनरी यात्रा हेर्नेछौँ। दोस्रो मिसनरी यात्रामा चाहिँ खालि यो दुईटा कुरा मात्र हामीले हेर्यौँ, यद्यपि यो दोस्रो मिसनरी यात्रामा चाहिँ फिलिपीबाट उनीहरू थेसलोनिकेमा पनि सुसमाचार प्रचार गर्छ, त्यहाँ पनि मण्डली सुरु हुन्छ, उनीहरूलाई पत्र लेखिन्छ पछि, पहिलो र दोस्रो थेसलोनिकी, बेरियामा पनि विश्वास गर्छन् त्यहाँ पनि सुरु, त्यसपछि कोरिन्थमा उनीहरूलाई पनि चिठी ल्याउँछ, त्यसपछि एथेन्समा ग्रिसको राजधानीमा, अनि यस प्रकारले उनीहरूको चाहिँ यात्रा चाहिँ त्यसरी हुन्छ। अनि पछि उनीहरू एफएसएसमा आउँछन् होइन, अनि एकछिन बस्छ पावल त्यहाँ पनि सुनाउँछ, अनि अनि हामीसँग बसिदिनुहोस् न भन्छ एफएसएसको मान्छेहरूले है। प्रभुले भन्छ होइन, मलाई यरुसलेम जान हतार छ। अनि त्यहाँ चाहिँ यो कोरिन्थमा भेटेको दुईजना अक्विला र प्रिस्किला भन्ने श्रीमान श्रीमती एकदम राम्रो विश्वासीहरू, उनीहरूलाई चाहिँ भन्छ तिमीहरूले चाहिँ यहाँ सिकाउँदै गर, म चाहिँ जान्छु है। अनि अक्विला र प्रिस्किलाले चाहिँ यहाँ चाहिँ एकदम सहायता गर्छ यहाँको विश्वासीहरूलाई, अनि पावल चाहिँ यहाँ विभिन्न ठाउँमा जहाज गर्दै 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 अनि त्यसपछि चाहिँ ऊ चाहिँ एन्टियोकमा फर्किन्छ। त्यो चाहिँ 22 पदमा छ, 18 अध्यायको 22मा एकैचोटि अन्तमा पुर्याएको छु। अनि सिजरियामा जहाजबाट उत्रेपछि उनी माथि गए, भनेको यरुसलेममा पनि जान्छ पहिला, सरी है, पहिला चाहिँ जहाज, माफ गर्नु चाहिँ मैले अलि हतार गरेँ यहाँ, उनीहरू चाहिँ यसरी यहाँबाट यहाँ जाने, उनीहरू चाहिँ यहाँबाट भएर जान्छ है। अनि उनीहरूले चाहिँ देब्रेपट्टि साइप्रसलाई देख्छ पनि, भाइ भाइ साइप्रस होइन, त्यहाँ जाँदैन उनीहरू। अनि सिजेरियामा जान्छ है, जहाँ कोर्नेलियसको घरमा छ, त्यहाँबाट ऊ यरुसलेममा जान्छ भन्ने कुरा चाहिँ कसरी थाहा छ, उनी माथि गए भनेछ यरुसलेममा, अनि त्यहाँबाट चाहिँ एन्टियोकमा झरे र मण्डलीलाई सलाम गरेपछि, भनेपछि यहाँको विश्वासीहरू अभिवादन गरेपछि, भेटघाट गरेपछि एन्टियोकमा जान्छ, अनि यो युरोपको टुर अन्त हुन्छ। यो दोस्रो मिसनरी यात्रा बाट यहाँ कति ठुलो काम हुन्छ, कति ठुलो काम, त्यसलाई चाहिँ हामीले यति छोटोमा अध्ययन गरेर खास जस पुर्याएको चाहिँ छैन हामीले है। तपाईँहरूले पढ्नु चाहिँ यो पत्रहरू, अनि प्रभुको इच्छामा अरू अगाडि जानु चाहिँ प्रार्थना गर्नु।